यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। नेपालमा हिजो अहिलेसम्मकै धेरै 1566 जना कोरोना संक्रमण निको भई घर फिर्ता। काठमाडौँ उपत्यकामा 408 सय, देशभर 1041 जना संक्रमित, 9 जनाको मृत्यु। नेपालीले विदेशमा सिकेका ज्ञान, सिप र अनुभव राष्ट्र निर्माणका लागि उपयोग गर्न सरकार सधैँ तयार रहेको परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीको भनाई। कक्षा 12 को परीक्षाले अन्तर्राष्ट्रिय मान्यता पाउनु पर्ने भएकाले आन्तरिक मूल्यांकनका आधारमा प्रमाणीकरण नगरी राष्ट्रिय स्तरकै परीक्षा गर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डको सुझाव। र भारतमा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दो, गत 24 घण्टामा मात्र 90,000 भन्दा बढी संक्रमित थपिए। नेपालमा हिजो एकै दिन 1566 जना कोरोना संक्रमण मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हिजो थप 1566 जना कोरोना संक्रमण निको भई घर फर्किएसँगै संक्रमण मुक्त भई घर फर्कनेको कुल संख्या 27,127 पुगेको जानकारी दिनुभयो। हिजो काठमाडौँ उपत्यकामा 408 जना सहित देशभर 1041 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 45,277 पुगेको छ। मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणका कारण हिजो थप 9 जनाको मृत्यु भएको छ। संक्रमणबाट हिजो 6 जना पुरूष र 3 जना महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या 280 पुगेको छ। संक्रमणबाट काठमाडौँका 3 जना, मोरङ, मकवानपुर, नवलपरासी, पर्सा, महोत्तरी र रूपन्देहीका 1-1 जनाको मृत्यु भएको डाक्टर गौतमले पत्रकार प्रेस ब्रिफिङमा जानकारी दिनुभयो। यसै गरी हिजो देशभर सक्रिय संक्रमितहरूको संख्या 17,870 रहेको छ भने देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा 6,561 जना रहेका छन्। संक्रमितहरूमध्ये 167 जनाको आईसीयूमा र 24 जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका कारण सुत्केरी आमा तथा शिशुहरूमा स्वास्थ्य सेवा प्रभावित भएको भन्दै निषेधाज्ञा जारी रहेको अवस्थामा हेल्पलाइनका माध्यमबाट स्वास्थ्य सुरक्षाका सेवा प्रदान गरिरहेको जनाएको छ। स्वास्थ्य सेवा विभाग मातृ तथा नवजात शिशु शाखा प्रमुख डाक्टर पुण्य पौड्यालले बाहिर आएका खबर जस्तो कोरोना संक्रमण अवधिमा मातृ मृत्यु दर वृद्धि नभएको बताउनुभयो। उहाँले सुत्केरी हुन तथा गर्भवती अवस्थामा संक्रमण भए या नभएमा समेत अस्पताल जान आग्रह गर्नुभयो।
म्याटर्नल डेथको कुरा आउँदाखेरि चाहिँ के भएको छ भने एकदमै धेरै मिडियाहरूले चाहिँ हाइलाइट गरेर चाहिँ म्याटर्नल डेथलाई चाहिँ भनिराख्नु भएको छ। अब वास्तवमा यो कुरा सत्य होइन। पास बनाएको चाहिँ 73 वटा डेथहरू चाहिँ हामीले पाएका छौँ। यो 73 वटा डेथहरूमा हामीले एकदम एनालाइसिस गर्यौँ। 3 वर्षको कम्पेरिजन गर्दाखेरि म्याटर्नल डेथ बढेको देखिएको थिएन। COVID-19 भएको महिलाहरू गर्भवती अथवा सुत्केरी हुनुहुन्छ भने केही समस्या पर्यो भने यो चाहिँ मेसेज हो, उहाँहरू तुरन्तै नजिकको स्वास्थ्य संस्थामा चाहिँ जानुपर्छ र सुत्केरी हुन चाहिँ स्वास्थ्य संस्थामै जाने, घरमा सुत्केरी हुन बस्ने होइन।
प्रदेश नम्बर 2 सरकारले एक साताभित्रमा 50 वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको छ। प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठकले विभिन्न जिल्लाहरूमा कोरोनाका लक्षण सहितका बिरामीहरू फेला पर्न थालेको र कतिपय गम्भीर प्रकारका बिरामीको आईसीयू तथा भेन्टिलेटरको अभावमा मृत्यु भएपछि सरकारले छोटो प्रक्रिया मार्फत भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या अत्यधिक बढ़नुका साथै समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि सरकारले विभिन्न निकाय तथा स्वयंसेवीहरूसँगको सहकार्यमा जनचेतना अभियान शुरू गरेको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटी, युनिसेफ, उच्च माध्यमिक विद्यालय संचालकहरूको संस्था हिसान लगायतको सहभागिता रहेको साताव्यापी अभियानको हिजो काठमाडौँको माइतीघर मण्डलामा शुभारम्भ गरियो। त्यस अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अभियानको उद्देश्य न्यून संख्याका स्वयंसेवीहरू उपत्यकाका 3 जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका कोरोना संक्रमण फैलिएका समुदायमै गएर मास्क तथा सैनिटाइजर वितरण गर्ने तथा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह गर्ने रहेको बताउनुभयो। मुलुकमा कोरोना संक्रमितको संख्या निरन्तर बढ़न थालेपछि त्यसको रोकथाम र नियन्त्रणका लागि देशका विभिन्न स्थानमा जारी निषेधाज्ञा तथा लकडाउनको अवधि बढ़ाइएको छ। डडेलधुरामा भदौ 31 गतेसम्मका लागि निषेधाज्ञाको अवधि थपिएको छ। जिल्ला COVID-19 संकट व्यवस्थापन केन्द्रको बैठकले यसअघि भदौ 12 देखि 19 गतेसम्मका लागि थपिएको निषेधाज्ञा भदौ 31 गतेसम्मका लागि थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिनुभयो। भदौ 31 गतेसम्म जिल्लामा संचालित सार्वजनिक, निजी सेवा सवारी साधनहरू जोर बिजोर प्रणालीमा सञ्चालन गर्नुपर्ने, सवारी पास बिना अन्य जिल्लाबाट डडेलधुरा जिल्लामा जाने सवारी साधनलाई जिल्ला प्रवेशमा रोक लगाउने, अत्यावश्यक वस्तुका पसल बाहेक अन्य सबै खाले पसलहरू बिहान 6 बजेदेखि बेलुका 7 बजेसम्म खुल्ने निर्णय भएको जानकारी दिनुभयो। यसै गरी रूपन्देहीमा पनि लकडाउनमा केही खुकुलो बनाउँदै एक साता थप गर्ने निर्णय भएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्रको सिफारिश बमोजिम जिल्ला सुरक्षा समितिको हिजोको बैठकले जिल्लाभर लागू हुने गरी भदौ 28 गते राति 12 बजेसम्मका लागि लकडाउनको आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्तले जानकारी दिनुभयो। त्यस्तै कैलालीमा जारी निषेधाज्ञा खुकुलो बनाउँदै भदौ 31 गतेसम्मका लागि थप गरिएको छ। भदौ 5 गतेदेखि जारी निषेधाज्ञाको अवधि 31 गतेसम्मका लागि थप गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिनुभयो। स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदै बिहान 5 देखि बेलुकी 7 बजेसम्म बजार खोल्ने, जोर बिजोर प्रणाली लागू गरी सवारी साधन सञ्चालन गर्ने र वित्तीय कारोबारका लागि बिहान 11 बजेदेखि दिउँसो 2 बजेको समय तोकिएको प्रमुख जिल्ला अधिकारी बोहराले बताउनुभयो। मदिरा र सुर्तीजन्य पदार्थको सेवनले कोरोना संक्रमणको जोखिमबाट बच्न सकिन्छ भन्ने भ्रमको पछि नलाग्न जनस्वास्थ्यविदहरूले सुझाव दिएका छन्। महामारी र प्राकृतिक विपत्तिमा हल्ला, भ्रम र नकारात्मक समाचारले मानिसलाई दुःख मात्र दिने भन्दै त्यस्ता भ्रम र हल्ला भन्दा माथि उठेर स्वस्थ जीवनशैली अप्नाउनु पर्ने जनस्वास्थ्यविदको भनाइ छ। विद्याप्रसाद उपाध्यायको रिपोर्ट।
सुखमा होस् या दुःखमा कतिपय मानिसहरू मदिराको सहारा लिने गर्छन्। शुरू शुरूमा मनोरञ्जन र आत्मसन्तुष्टि भए पनि मदिराको लत लागेपछि मानिसहरूको स्वास्थ्य स्थिति त बिग्रिन्छ नै। मदिराको सेवनले पारिवारिक कलह समेत निम्त्याएका प्रशस्त उदाहरण हाम्रै वरिपरि छन्। कोरोनाको संक्रमण तीव्र रूपमा बढ़िरहेका बेला मदिरा र सुर्तीजन्य पदार्थका सेवनकर्ताहरूले मदिरा सेवनले कोरोना संक्रमण नहुने र भएको भए पनि कीटाणु मार्ने हल्ला र अपवाह फैलाइरहेको पाइन्छ। मदिरा र सुर्तीजन्य पदार्थको सेवनले झन रोगहरूलाई सक्रिय गराउने र मान्छेको मृत्यु समेत हुने भएकाले यसमा सत्यता नभएको र हल्लाको पछि लाग्न नहुने बताउनुहुन्छ जनस्वास्थ्यविद डाक्टर बाबुराम मरासिनी।
सत्य तथ्य आफूले नबुझिकन नजानिकन अफवाहतिर लाएर सुर्ती सेवन गरेर कोरोना भाइरसको संक्रमण लाग्दैन, लागेको मान्छेलाई पनि कीटाणु मार्छ भन्ने खालको कसैले हल्ला फैलाइराखेका छ गाउँमा, समुदायमा, सामाजिक सञ्जालमा भने नबताउनु। यदि कोरोना भाइरस रहेछ भने त्यसैको कारणले भेन्टिलेटरमा जाने
कुनै पनि रोगले आक्रमण गर्ने नगर्ने भन्ने कुरा मानिसको रोग प्रतिरोधात्मक क्षमतामा भर पर्छ। मदिरा र सुर्तीजन्य पदार्थको सेवनले मानिसको रोग प्रतिरोधात्मक क्षमता घटाउने भएकाले यस्ता पदार्थको सेवनले कोरोना संक्रमणमा थप बल पुग्दछ। मदिरा र सुर्तीजन्य पदार्थको सेवनले कोरोना संक्रमण नहुने भन्ने कुरा गलत हो। बरु व्यायाम गर्ने, पोसिलो खानेकुरा खाने र स्वस्थ जीवनशैली अपनाउने हो भने कोरोना संक्रमणबाट बच्न सकिने बताउनुहुन्छ जनस्वास्थ्यविद डाक्टर रविन्द्र पाण्डे।
चुरोटले सुर्तीहरूले रोगसँग लड्न सक्ने पावर घटाउँछ, त्यसले गर्दाखेरि धन रोगसँग लड्न सकिँदैन। ताजा पोसिलो झोलिलो कुराहरू खाने, सबै यसो खानेहरूका सागसब्जी फलफुल गिराउडी दुध अन्डा जे हुन्छ हाम्रो घरमा खानु पर्यो। अदुवा, बेसा, ज्वानो, कागती पानी, मरिच, मेथी लगायतका विभिन्न किसिमका मरमसलाहरूले पनि रोगसँग लड्ने क्षमता बढाउँछ।
विश्व स्वास्थ्य संगठन र सारा विश्व नै कोरोना संक्रमणको उपचारमा प्रयोग हुने खोप र औषधि बनाउने प्रयासमा जुटे पनि सफल नभइरहेको बेला मदिरा र सुर्तीजन्य पदार्थको सेवनले कोरोना निको हुने कुरा हास्यास्पद र मनगणन्त त हो नै। यस्ता भ्रामक कुराबाट अलग रही स्वस्थ जीवनशैली अपनाउनु नै अहिलेका लागि कोरोना संक्रमणको जोखिमबाट आफू र समाजलाई जोगाउने अभिभारा पूरा गर्नु हो। विद्याप्रसाद उपाध्याय, रेडियो नेपाल, काठमाडौँ।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
क्यों भाई, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ।
केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले देश बाहिर रहने नेपालीलाई नेपालको दलगत राजनैतिक विषयमा रहेर विभाजित नहुन आग्रह गर्नुभएको छ। अनलाइन माध्यमबाट हिजोदेखि शुरू भएको गैर आवासीय नेपाली संघ अमेरिकाको क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ भेलाको उद्घाटन गर्नुहुँदै मन्त्री गेवालीले कांग्रेस कम्युनिष्ट र गुट उपगुटको नाममा विदेशमा झगड़ा नगर्न गैर आवासीय नेपाली समक्ष आग्रह गर्नुभयो। मन्त्री गेवालीले नेपालको विकास र समृद्धिका लागि गैर आवासीय नेपालीको लगानी मात्र होइन गैर आवासीय नेपालीले विदेशमा सिकेको सीप ज्ञान र अनुभव उपयोग गर्न सरकार सधैँ तयार रहेको बताउनुभयो। कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले नेपालको लोकतन्त्रको सुदृढीकरणका लागि देश बाहिर रहने नेपालीको पनि उत्तिकै भूमिका रहेको स्मरण गर्नुभयो। नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले गैर आवासीय नेपालीको समस्या समाधानमा आफूहरू गम्भीर रहेको बताउनुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले बागलुङको ढोरपाटनका बाढ़ी पहिरो प्रभावितहरूका लागि एकीकृत बस्ती निर्माण गर्ने योजना रहेको बताउनु भएको छ। राहत सामग्रीसहित बाढ़ीग्रस्त क्षेत्र ढोरपाटन नगरपालिका नौ बोबाङ पुग्नुभएका मुख्यमन्त्री गुरूङले पीड़ित परिवारले चाहे अनुसारको घर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले क्षति पुगेका विद्यालय, जलविद्युत आयोजना, स्वास्थ्य एकाई तथा सड़क निर्माणमा जिल्लामा हालै स्थापना गरेको पूर्वाधार विकास कार्यालयलाई जिम्मा दिने बताउनुभयो। मुख्यमन्त्री गुरूङले आवश्यक राहत सामग्री सहित शनाखत भएका मृतकका 13 परिवारलाई प्रति परिवार 50,000 रूपियाँका दरले राहत प्रदान गर्नुभयो। लघु जलविद्युत आयोजनामा क्षति पुगेपछि बागलुङको ढोरपाटन नगरपालिकाको बाढ़ीग्रस्त क्षेत्रमा विद्युत र संचार सेवा अवरूद्ध भएको छ। बुधबार राति भुजी खोलामा आएको बाढ़ीले 11 लघु जलविद्युत आयोजनामा क्षति पुर्याएको हो। मोबाइल टावरमा विद्युत आपूर्ति रोकिँदा संचार पनि अवरूद्ध भएको छ। संचार सेवा अवरूद्ध हुँदा प्रभावित क्षेत्रका बारेमा जानकारी लिन दिन र समन्वयमा समेत कठिनाई भएको छ। लघु जलविद्युत आयोजनामा क्षति पुग्दा वड़ा नम्बर 1, 2, 5, 6, 7, 8 र 9 विद्युत आपूर्ति पूर्ण रूपमा बन्द रहेको नगर उपप्रमुख करमती पुनले बताउनुभयो। विद्युत सञ्चालन गर्न अझै केही समय लाग्ने देखिन्छ। बाढ़ीले बुर्तिबाङ ढोरपाटन सड़क पनि ठाउँ ठाउँमा अवरूद्ध बनाएको छ। सड़क अवरूद्ध हुँदा बाढ़ी प्रभावितलाई राहत सामग्री पुर्याउन समेत कठिनाई भइरहेको छ। बाढ़ीमा परि 16 जनाको मृत्यु भएको छ, 22 जना अझै बेपत्ता छन्। बाढ़ीबाट 80 घर पूर्ण र 51 घरमा आंशिक क्षति पुगेको छ। 1 स्वास्थ्य चौकी भवन, 2 विद्यालय, 11 झोलुङ्गे 5 ढलान र 10 काठी पुलमा क्षति पुगेको जनाइएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर सरकारलाई सुझाव दिने तयारी गरेको छ। शिक्षा पत्रकार सुमास सेजले हिजो आयोजना गरेको भर्चुअल बहसमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलले बोर्डले दिने सुझाव अध्ययन गरेर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र COVID-19 रोकथाम तथा नियन्त्रण केन्द्रले परीक्षा सञ्चालनका विधि र मितिबारे बाधा अड्काउ फुकाउ सहित निर्णय गर्ने बताउनुभयो। बोर्डले COVID-19 जोखिम बढ़िरहेको र कक्षा 12 परीक्षाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता पाउनुपर्ने भएकाले कक्षा 10 र 11 जस्तो आन्तरिक मूल्यांकनका आधारमा प्रमाणीकरण नगरी राष्ट्रिय स्तरको परीक्षा गर्न सुझाव दिएको छ। विद्यालय तहका सबै विद्यार्थी अनलाइन सिकाइमा समावेश हुन नसकिरहेको अवस्थामा अनलाइनबाट कक्षा 12 परीक्षा सञ्चालन गर्न वा कोरोना जोखिम नभएका ठाउँमा परीक्षा सञ्चालन गरेर अन्य जिल्लामा फरक फरक मितिमा परीक्षा लिन सकिने प्रतिवेदनमा उल्लेख छ। गत चैत 8 गतेदेखि हुने कक्षा 12 र चैत 25 गतेदेखि हुने भनिएको कक्षा 11 परीक्षा लकडाउनका कारण स्थगित भएको थियो। सिराहाको नरहा गाउँपालिका 5 सड़कमा रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोकिँदा 2 जनाको मृत्यु भएको छ। घटनामा 1 गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकल चालक सिराहा नगरपालिका 5 19 वर्षीय अम्लेश महतो र सोही ठाउँका 21 वर्षीय सुनिल सदा रहेको प्रहरीले जनाएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले मानव बेचबिखन तथा ओसार पसार मुक्त समाज निर्माणमा योगदान पुर्याउन सबैलाई आह्वान गर्नुभएको छ। मानव बेचबिखन तथा ओसार पसार विरूद्धको 14 राष्ट्रिय दिवसका अवसरमा हिजो आयोजित भर्चुअल बैठकमा मन्त्री गुरूङले राजनैतिक दल सबै तहका जनप्रतिनिधिहरूले मानव बेचबिखन हुन नदिन आआफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताउनुभयो। उहाँले मानव बेचबिखन तथा ओसार पसार जस्तो जघन्य अपराधको अन्त्य गर्ने सरकारको अभियानमा साथ दिन सबैलाई आग्रह पनि गर्नुभयो। बैठकमा नेपाली कांग्रेसकी नेत्री पुष्पा भूषालले गरीबी र अशिक्षाका कारण मानव बेचबिखन चुनौतीका रूपमा देखिएको उल्लेख गर्नुहुँदै समस्या समाधानका लागि आवश्यक सबै खालको व्यवस्था गरेर अघि बढ्न सरकारको ध्यान आकर्षण गराउनुभयो। कञ्चनपुरको महाकाली नगरपालिकामा तीनजना स्क्रब टाइफसका बिरामी भेटिएका छन्। दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको परीक्षणमा तीनजना स्क्रब टाइफसका बिरामी भेटिएका हुन्। उच्च ज्वरो आएका 11 जना बिरामीको परीक्षण गर्दा तीनजनामा स्क्रब टाइफसको संक्रमण देखिएको स्वास्थ्य केन्द्रका डाक्टर गगन चौधरीले जानकारी दिनुभयो। यस वर्षको निजामती सेवा दिवसको नारा स्वच्छ र सक्षम निजामती प्रशासन, समृद्धि र सुशासन तय गरिएको छ। सरकारले यो वर्ष कोरोना भाइरसका कारण कार्यालयमा नै दिवस मनाउन निर्देशन दिएको छ। निजामती सेवा ऐन जारी भएको दिनको सम्झनामा प्रत्येक वर्ष भदौ 22 गते निजामती दिवस मनाउने गरिन्छ। नेपालमा करिब 80,000 निजामती कर्मचारी रहेका छन्। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कृषि उपजमा प्रदेशलाई आत्मनिर्भर बनाउन सरकार लागि परेको बताउनु भएको छ। कृषि उद्यमको अनुगमनका क्रममा हिजो हेटौँडाका विभिन्न क्षेत्र पुग्नुभएका मुख्यमन्त्री पौडेलले सरकारले उद्यमशीलता वृद्धि गरी उत्पादन बढ़ाउन तथा रोजगारी सिर्जना गर्न प्रभावकारी कार्यक्रम तयार गरेको बताउनुभयो। उहाँले उद्योग, व्यापार, व्यवसाय, पर्यटन उद्योग, शैक्षिक कार्यक्रम, लघु तथा साना उद्योग, वन तथा वातावरण जन्य उद्योग, फोहोर मैला व्यवस्थापन, सामाजिक क्षेत्रसँग सम्बन्धित उद्योग लगायत उत्पादन र रोजगारी सिर्जना हुने कार्यक्रमका लागि सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन 3 अर्ब रूपियाँको कोष निर्माण गर्न प्रदेश सरकारले बजेटको व्यवस्था गरेको पनि जानकारी दिनुभयो। संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले ज्येष्ठ नागरिकका क्षेत्रमा कार्यरत संस्था एजिङ नेपाललाई यस वर्षको युनेस्को अन्तर्राष्ट्रिय साक्षरता अवार्ड 2020 प्रदान गर्ने भएको छ। युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डाक्टर बाबुराम अधिकारीका अनुसार ज्येष्ठ नागरिक र साक्षरताका सवालमा संस्थाले दिएको योगदानको मूल्यांकन गर्दै हरेक वर्ष विश्वभरका प्रतिस्पर्धी मध्ये 2 संस्थालाई दिइने यो विश्व प्रसिद्ध पुरस्कारको राशि 20,000 अमेरिकी डलर छ। हरेक अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा फ्रान्सको पेरिस स्थित युनेस्को मुख्यालयमा पुरस्कार वितरण गरिँदै आएकोमा यो वर्ष भदौ 23 गते भर्चुअल रूपमा पुरस्कार वितरण हुने डाक्टर अधिकारीले जानकारी दिनुभयो। उहाँले नेपाली संस्थाले यस प्रकारको अन्तर्राष्ट्रिय को पुरस्कार पाउनु नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र युनेस्को आयोगको सचिवालय तथा नेपालीका लागि गौरवको विषय भएको पनि बताउनुभयो। एजिङ नेपालका अध्यक्ष कृष्ण मुरारी भण्डारी चट्याङ मास्टरले पुरस्कारको निर्णयबारे जानकारी पाउँदा खुशी लागेको उल्लेख गर्दै आफूहरूले बेग्लै किसिमको पाठ्य पुस्तक, अध्यापन विधि र तालिम प्राप्त शिक्षक तयार गरी 1 दशकदेखि काम गर्दै आएको बताउनुभयो। संस्थाले राष्ट्रसंघ स्थित युएन कमिटी अन एजिङको सहयोगमा सन् 2016 काठमाडौँका वडा स्तरमा ज्येष्ठ नागरिक आधारभूत शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ। हाल नेपालमा महिला ज्येष्ठ नागरिक बढ़ी निरक्षर रहेका छन्। ताप्लेजुङ जिल्लामा जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण गरे बापतको रकम समयमा भुक्तानी नपाउँदा 95 परिवार अन्यलमा रहेका छन्। सरकारले 4 किस्तामा उपलब्ध गराउने रकम गत जेठमा नै घर निर्माण गरिसकेका 9 स्थानीय तहका 95 परिवारले अझै रकम पाउन सकेका छैनन्। ताप्लेजुङबाट माला पालुङ्गाको रिपोर्ट।
वर्षौंदेखि साहुको घरमा बस्दै आएका ताप्लेजुङको मैमाखोला गाउँपालिका एक तेलाबुङका गीता विकको परिवार वैशाखमा आफ्नो घरमा सर्दा निकै हर्षित थिए। जनता आवास कार्यक्रम अन्तर्गत घर त बनाए तर अहिले घर बनाउँदा लिएको ऋण कसरी तिर्ने भन्ने समस्याले बिरोलिन थाल्नु भएको छ।
घर बनाउने भन्नुभयो, हामी खुसी लाग्यो, तर अहिलेसम्म पैसा चाहिँ पाएको छैन।
घर निर्माण सम्पन्न भएको 3 महिना बितिसक्दा पनि पहिलो किस्ता समेत पाएका छैनन्। अधिकांशको परिवारमा कम्तीमा 4 जना सदस्य छन्। 2 कोठे घरमा बस्न निकै साँगुरो देखिन्छ, तर पनि सरकारले घर निर्माणको खर्च दिने आशमा सबको गच गच सहेर पनि बसिरहेका छन्। मिलन बिक
ऋण काटेर ल्याएको छ, अहिलेसम्म 1 रुपियाँ पैसा नि खाएको छैन। साहुले त अब ब्याज चाहिँ हुनुपर्छ भनिरह, के गर्नु कसो गर्नु थाहा पत्तै छैन।
जिल्लाका 9 स्थानीय तहमा 95 घर निर्माण भएका छन्। एउटा घर बनाउन सरकारले 3,32,500 रूपियाँ मध्ये पहिलो किस्ता घरको जग खन्न शुरू गरे लगतै दिनुपर्ने मापदण्डमा उल्लेख छ। तेलाबुङका 5 परिवारले पहिलो किस्ता नै पाएका छैनन् भने बाँकीले अन्तिम किस्ता पाएका छैनन्। फिल्डका कर्मचारीले प्रगति रिपोर्ट ढिलो पठाउँदा भुक्तानीमा ढिलाइ भएको शहरी विकास तथा भवन कार्यालय अन्तर्गत आवास कार्यक्रम इलामका संयोजक वसन्त लामिछाने बताउनुहुन्छ।
यस वर्ष भएको कोरोना संक्रमणका कारणले राजस्व संकलनमा आएको कमीले गर्दा प्रदेश सरकारको क्रमागत रूपमा चल्ने कार्यक्रम भएकोले यो कार्यक्रम अन्तर्गतको पैसा आइसकेको भएको हुनाले 77-78 आर्थिक वर्षमा भुक्तानी हुने कुरा जानकारी गराउन चाहन्छु।
गत वर्षदेखि जिल्लामा सञ्चालन भएको आवास कार्यक्रम अन्तर्गत सबै दलित समुदायको घर निर्माण गरिएको छ। निर्माण गरिएको 95 घर मध्ये 45 वटाको लागत प्रदेश र 50 वटाको लागत संघले बिहोर्ने भनिएको छ। देशभरि पछिल्लो समय जनता आवास कार्यक्रम लोकप्रिय बन्दै गएको समयमा सामान्य समस्या देखाउँदै पन्चिनु भन्दा गरीब जनतालाई ऋणको बोझबाट चाँडो मुक्त गराउन सम्बन्धित पक्षले ध्यान दिनुपर्ने जानकारहरू बताउँछन्। माला फालुङ्गा, रेडियो नेपाल, ताप्लेजुङ।
बोटल उपमहानगरपालिकाले मृगौलाको डायलिसिस गराउने बिरामीको निशुल्क पीसीआर परीक्षण शुरू गरेको छ। डायलिसिस गराउनु अघि कोरोना संक्रमण भए नभएको यकिन गरिने भएकाले उपचारमा सहज होस् भनेर उपमहानगरले नै निशुल्क परीक्षण शुरू गरेको हो। अब केही अन्तर्राष्ट्रिय समाचार। छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ़िरहेको छ। भारतमा गत 24 घण्टामा 90,000 भन्दा बढ़ी संक्रमित थपिएपछि त्यहाँ संक्रमितको संख्या 41,10,839 पुगेको छ। भारतमा गत 24 घण्टामा 1,044 जनाको मृत्यु भएको छ। 40 लाख भन्दा बढ़ी कोरोना भाइरस संक्रमित हुने देशहरूमा भारत तेस्रो स्थानमा रहेको छ। अमेरिकामा गत 24 घण्टामा 40,798 जना कोरोनाका संक्रमित थपिएपछि त्यहाँ कुल संक्रमितको संख्या 64,29,855 पुगेको छ। ब्राजिलमा गत 24 घण्टामा 31,179 कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या 41,23,000 पुगेको छ। विश्वभर कोरोना संक्रमितको संख्या 2,70,43,300 नागेको छ भने संक्रमणकै कारण 8,82,000 बढ़ी व्यक्तिले ज्यान गुमाएका छन्। हालसम्म 1,91,46,600 बढ़ी संक्रमितहरू निको भई घर फर्किएको कोरोना सम्बन्धी तथ्याङ्क अध्यावधिक गरिरहेको संस्था वर्ल्डमिटरले जनाएको छ। सुडानमा भारी वर्षा र बाढ़ीका कारण करिब 100 जनाको मृत्यु भएपछि त्यहाँ 3 महिनाका लागि संकटकालको घोषणा गरिएको छ। त्यहाँको गृह मन्त्रालयले सामाजिक सञ्जाल मार्फत जारी एक विज्ञप्ति जारी गर्दै सुडानमा प्राकृतिक प्रकोपका कारण 900 जनाको मृत्यु भएको र अन्य कैयौं बेपत्ता भएको अवस्थामा 3 महिनाका लागि देशव्यापी संकटकाल घोषणा गरिएको जनाएको छ। 1 महिनाभन्दा बढ़ी निरन्तर रूपमा भारी वर्षाका कारण आएको बाढ़ीले दर्जनौ व्यक्तिको मृत्यु भएको र बाढ़ी डुबान तथा पहिरोका कारण 100 घाइते भएका सुडानको मन्त्रालयले जनाएको छ। बाढ़ीका कारण 1,00,000 भन्दा बढ़ी घर तथा टहरामा क्षति पुगेको र उक्त बाढ़ी 1 दशक यताकै सबैभन्दा विनाश प्राकृतिक प्रकोप भएको सरकारी समाचार संस्था सुनाले गृह मन्त्रालयका उच्च अधिकारीलाई उद्धृत गर्दै समाचारमा जनाएको छ। अब आर्थिक समाचार।
लकडाउन र निषेधाज्ञाका कारण विकास निर्माणका कामसँगै राजस्व असुलीमा समेत नराम्रो प्रभाव देखिएको छ। लकडाउन र निषेधाज्ञाका कारण वीरगंजमा एडीबी परियोजना, हुलाकी सड़क आयोजना, वीरगंज पथलैया 6 लेनको व्यापारिक मार्ग परियोजना, निजगढ़ काठमाण्डु फास्ट्याग, बर्दीवास सिमरा रेलमार्ग लगायतका ठूला परियोजनाहरू ठप्प रहेका वीरगंजबाट संवाददाता ध्रुव अधिकारीले जनाएका छन्। कोरोनाका कारण विकास निर्माणमा गम्भीर असर परे पनि यति बेला मानिसको जीवन रक्षा ठूलो रहेको हुँदा सरकारले जनताको जीवन रक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताउनुभयो। यससँगै उद्योग कल कारखाना बन्द हुँदा औद्योगिक कच्चा पदार्थको आयातदेखि इन्धनको आयातमा समेत ठूलो गिरावट आएको र त्यसको प्रभाव राजस्व असुलीमा समेत परेको वीरगंज भन्सार कार्यालयले जनाएको छ। मासिक झण्डै 15 अर्बको हाराहारीमा राजस्व उठाउँदै आएको वीरगंज भन्सारमा हाल 6-7 अर्ब मात्र मासिक राजस्व उठ्ने गरेको छ। 3 हप्तादेखि जारी निषेधाज्ञाले फर्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ। पोल्ट्रीको राजधानीका रूपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न नसक्दा मासुको मूल्यमा गिरावट आएर प्रति केजी 200 रूपियाँसम्म पुगेको नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले बताउनुभयो। 45 दिनभन्दा बढ़ी कुखुरा पाल्दा उत्पादन लागत पनि नउठ्ने भएकाले सस्तोमा बेच्न बाध्य हुनु परेको व्यवसायीहरूले बताएका छन्। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण मासु पसलहरू केही घण्टा मात्र खुल्ने गरेका छन्। कोरोनाको संक्रमण देखिएपछि नेपालमा सेनिटाइजरको आयातसँगै आन्तरिक उत्पादन समेत बढ़ेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्लो 5 महिनामा गत चैतदेखि साउनसम्म करिब 37 करोड़ रूपियाँ बराबरको सेनिटाइजर आयात भएको देखिएको छ। यसै अवधिमा नेपालमै करिब 30 करोड़ बढ़ीको सेनिटाइजर उत्पादन भएको औषधि उत्पादक संघले जनाएको छ। हाल 40 वटा औषधि उद्योगले सेनिटाइजर उत्पादनका लागि अनुमति लिइसकेकामा 30 वटा उद्योगले नियमित सेनिटाइजर उत्पादन गरिरहेका छन्। नेपालमा अघिल्लो वर्षसम्म खासै सेनिटाइजरको माग थिएन।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
नेपाल ओलम्पिक कमिटी एनओसीले सम्पूर्ण ओलम्पियन खेलाड़ीहरूको कोरोना बीमा गर्ने भएको छ। कमिटिको शनिबार बसेको भर्चुअल बैठकले ओलम्पियन सँगै ओलम्पिकको तयारीमा रहेका खेलाड़ी र प्रशिक्षक एनओसी सदस्य तथा कर्मचारीको समेत कोरोना बीमा गर्ने निर्णय गरेको हो। यस्तै टोकियो ओलम्पिकको तयारीमा रहेका खेलाड़ी र खेल प्रशिक्षकको पनि 1,00,000 रूपियाँको कोरोना बीमा गरिने नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले रेडियो नेपाललाई जानकारी दिनुभयो। कमिटिले कोरोना भाइरसको संक्रमण बढ़दै गएकाले राष्ट्रिय टोलीमा आबद्ध सबै खेलाड़ीको कोरोना बीमा गरिदिन सरकारसँग माग गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो। शनिबारको बैठकले कोरोना प्रभावका कारण गएको चैतदेखि ठप्प रहेका खेल गतिविधिलाई चलायमान बनाउन आफ्नै मापदण्ड बनाउने निर्णय गरेको छ। विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयद्वारा जारी मापदण्डका अतिरिक्त छुट्टै प्रोटोकल बनाउन डाक्टर सरोज कृष्ण श्रेष्ठलाई जिम्मेवारी दिइएको छ। प्रोटोकल जारी भएपछि कार्यालयको काम सँगसँगै अन्य खेल गतिविधि पनि स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गरिने नेपाल ओलम्पिक कमिटिले जनाएको छ। नेपाल मार्शल आर्ट्स हापकिडो संघको व्यवस्थापन तथा नुवाकोट मार्शल आर्ट्स हापकिडो संघको आयोजनामा भएको प्रथम राष्ट्रिय भर्चुअल सेल्फ हापकिडो च्याम्पियनशीपमा आयोजक टोली नुवाकोट च्याम्पियन बनेको छ। शनिबार सम्पन्न प्रतियोगितामा नुवाकोटका 4 खेलाड़ीले स्वर्ण पदक जितेका हुन्। नुवाकोटका समीर गुरूङ, दिनेश गुरूङ, निमेश गुरूङ र मनराज गुरूङले स्वर्ण पदक प्राप्त गरेको आयोजक संस्थाका अध्यक्ष मनोज गुरूङले जानकारी दिनुभयो। त्यस्तै दाङको टोली दोस्रो र कास्कीको टोली तेस्रो भयो। दाङका चेतन ओली र गोपाल विकले तथा कास्कीका कृतिका गिरी र अञ्जना परियारले स्वर्ण पदक प्राप्त गरे। स्वर्ण पदक जित्नेलाई जनही 10,000 रूपियाँ पुरस्कार प्रदान गरियो। प्रतियोगितामा रजत प्राप्त गर्ने खेलाड़ीलाई जनही 7,500 तथा कांस्य पदक पाउने खेलाड़ीलाई जनही 5,000 रूपियाँ प्रदान गरिएको आयोजकले जनाएको छ। सहारा खेलकुद पत्रकारिता पुरस्कार 2076 पत्रकार इन्द्र पौडेललाई प्रदान गरिने भएको छ। क्लबका सल्लाहकार नारायण कार्कीको संयोजकत्वमा गठित 7 सदस्यीय प्रतिभा छनौट समितिले 20,500 रूपियाँ राशिको पुरस्कार पत्रकार पौडेललाई दिने गरी सिफारिश गरेको हो। क्लबको 22 वार्षिक उत्सवका अवसरमा यही भदौ 30 गते पुरस्कार प्रदान गरिनेछ।
राजेन्द्र विक्रमशाही खेल समाचारका साथमा अब मौसम। आज देशभर सामान्य बदलिरही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुनुका साथै प्रदेश 1 बागमती र गण्डकी प्रदेशका 1-2 स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.8 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 95%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। उपत्यकामा सूर्योदय अघि बिहान 5:45 भयो भने सूर्यास्त भरे साँझ 6:19 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपालमा हिजो अहिलेसम्मकै धेरै 1,566 जना कोरोना संक्रमण निको भई घर फिर्ता। काठमाडौँ उपत्यकामा 408 सहित देशभर 1,041 जना संक्रमित, 9 जनाको मृत्यु। नेपालीले विदेशमा सिकेका ज्ञान, सिप र अनुभव राष्ट्र निर्माणका लागि उपयोग गर्न सरकार सधैँ तयार रहेको परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीको भनाई। कक्षा 12 परीक्षाले अन्तर्राष्ट्रिय स्तरको मान्यता पाउनुपर्ने भएकाले आन्तरिक मूल्यांकनका आधारमा प्रमाणीकरण नगरी राष्ट्रिय स्तरकै परीक्षा गर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डको सुझाव। र भारत कोरोना संक्रमितको संख्या निरन्तर बढ्दो, गत 24 घण्टामा मात्र 90,000 भन्दा बढी संक्रमित थपिए। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।